इस जगह देखना चाहिए कि खुदा ने कैसी सिफत रहीमियत को मोमिन के साथ खास कर दिया, लेकिन रहमानियत को किसी जगह मोमिनीन के साथ खास नहीं किया, और किसी जगह ये नहीं फरमाया कि काना बिल मोमिनीन रहमाना, बल्कि जो मोमिनीन से रहमत खास मुतालिक है हर जगह इसको रहीमियत की सिफत से जिक्र किया है। फिर दूसरी जगह फरमाया है इन्ना रहमतल्लाह करीबुम मिनल मुहसिनीन, अलाराफ 57, यानी रहीमियत इलाही उन्हीं लोगों से करीब है जो नेकोकार हैं। फिर एक और जगह फरमाया है इन्नल्लज़ीना आमनू वल्लज़ीना हाजरू वजाहदू फी सबीलिल्लाह उलाएका यरजून रहमतल्लाह वल्लाहु गफूरुर रहीम, अल-बकरा 219। यानी जो लोग ईमान लाए और खुदा के लिए वतनों से या नफ्स परस्तियों से जुदाई इख्तियार की और खुदा की राह में कोशिश की, वो खुदा की रहीमियत के उम्मीदवार हैं और खुदा गफूर और रहीम है, यानी उसका फैज़ान रहीमियत ज़रूर उन लोगों के शामिल हाल हो जाता है कि जो उसके मुस्तहिक हैं। कोई ऐसा नहीं जिसने उसको तलब किया और ना पाया। आशिक के शुद के यार बहालश नज़र न कर, ए ख्वाजा दर्द नीस्त वगरना तबीब हस्त। चौथा किस्म फैज़ान का फैज़ान अखस है। ये वो फैज़ान है कि जो सिर्फ मेहनत और सही पर मुतरतब नहीं हो सकता, बल्कि इसके ज़हूर और बरूस के लिए अव्वल शर्त यह है कि यह आलम असबाब के जो एक तंग व तारीक जगह है बकुली मादूम और मुनादिम हो जाए, और कुदरत कामिला हज़रत अहदियत के बग़ैर आमेज़िश असबाब मोतादा के बरहना तौर पर अपना कामिल चमकारा दिखलावे। क्योंकि इस आखिरी फैज़ान में कि जो तमाम फयूस का खात्मा है, जो कुछ पहले फैज़ानों की नस्बत इंदल अक्ल ज़्यादती और कमालियत मुतसवर हो सकती है, वो यही है कि यह फैज़ान नहायत मुनकशिफ और साफ तौर पर हो और कोई इश्तबाह और खिफा और नक्स बाकी ना रहे, यानी ना मुफीस के बिल इरादा फैज़ान में कोई शुबा रह जाए और ना फैज़ान के हकीकी फैज़ान और रहमत खालिसा और कामिला होने में कुछ जाए कलाम हो, बल्कि जिस मालिक कदीम की तरफ से फैज़ हुआ है उसकी फयाजी और जजादेही रोज़ रोशन की तरह खुल जाए और शख्स फैज़याब को बतौर हक़ुल यकीन ये अम्र मशहूद और महसूस हो कि हकीकत में वो मालिकुल मुल्क ही अपने इरादा और तवज्जो और कुदरत ख़ास से एक नेमत उज़्मा और लज़्ज़त कुबरा उसको अता कर रहा है, और हकीकत में इसको अपने आमाले सालिहा की एक कामिल और दायमी जजा कि जो नहायत असफा और नहायत आला और नहायत मरगूब और नहायत महबूब है मिल रही है। किसी किस्म का इम्तिहान और इब्तिला नहीं है, और ऐसे फैज़ान अकमल और अतम और अबका और आला और अजला से मुतमत्ते होना इस बात पर मौकूफ़ है कि बंदा इस आलम नाकिस और मुकद्दर और कसीफ और तंग और मुनकबिज और नापायदार मुश्तबिहुल हाल से दूसरे आलम की तरफ इंतकाल करे। क्योंकि ये फैज़ान तजल्लियात उज़्मा का मज़हर है, जिनमें शर्त है कि मुहसिन हकीकी का जमाल बतौर उरिया और बमरतबा हक़ुल यकीन मशहूद हो और कोई मरतबा शहूद और ज़हूर और यकीन का बाकी ना रह जाए, और कोई पर्दा अजबाब मोतादा का दरमियान ना हो, और हर यक दकी का मारिफत तामा का मुकमिन कुवत से हयज़ फेल में आ जाए, और नीज फैज़ान भी ऐसा मुनकशिफ और मालूमुल हकीकत हो कि उसकी नस्बत आप खुदा ने यह जाहिर कर दिया हो कि वह हर यक इम्तिहान और इब्तिला की कदूरत से पाक है, और नीज उस फैज़ान में वो आला और अकमल दर्जे की लज्जतें हों जिनकी पाक और कामिल कैफियत इंसान के दिल और रूह और जाहिर और बातिन और जिस्म और जान और हर यक रूहानी और बदनी कुव्वत पर ऐसा अकमल और अबका एहाता रखती हो कि जिस पर अकलन और ख्यालन और वहमन ज़्यादत मुतसव्वर ना हो, और ये आलम के जो नाकिसुल हकीकत और मुकद्दर उस सूरत اور حالکت الذات اور مشتبہ الکیفیت اور ذائق الظرف ہے، ان تجلیات عظمیٰ اور انوار اصفا اور عطیات دائمی کی برداشت نہیں کر سکتا، اور وہ اشعۂ تامہ کاملہ دائمہ اس میں سما نہیں سکتے، بلکہ اس کے ظہور کے لیے ایک دوسرا عالم درکار ہے کہ جو اسباب متعدہ کی ظلمت سے بکلی پاک اور منزہ اور ذات واحد و قہار کی اقتدار کامل اور خالص کا مظہر ہے۔ ہاں، اس فیضان اخص سے ان کامل انسانوں کو اسی زندگی میں کچھ حظ پہنچتا ہے کہ جو سچائی کی راہ پر کامل طور پر قدم مارتے ہیں اور اپنے نفس کے ارادوں اور خواہشوں سے الگ ہو کر بکلی خدا کی طرف جھک جاتے ہیں، کیونکہ وہ مرنے سے پہلے مرتے ہیں، اور اگرچہ بظاہر صورت اس عالم میں ہیں لیکن در حقیقت وہ دوسرے عالم میں سکونت رکھتے ہیں۔ بس چونکہ وہ اپنے دل کو اس دنیا کے اسباب سے منقطع کر لیتے ہیں اور عادات بشریت کو توڑ کر اور یک بارگی غیر اللہ سے منہ پھیر کر وہ طریق جو خارق عادت ہے اختیار کر لیتے ہیں، اس لیے خداوند کریم بھی ان کے ساتھ ایسا ہی معاملہ کرتا ہے اور بطور خارق عادت ان پر اپنے وہ انوار خاصہ ظاہر کرتا ہے کہ جو دوسروں پر بجز موت کے ظاہر نہیں ہو سکتے۔ غرض بباعث امور متذکرہ بالا وہ اس عالم میں بھی فیضان اخص کے نور سے کچھ حصہ پا لیتے ہیں، اور یہ فیضان ہر یک فیض سے خاص تر اور خاتمہ تمام فیضانوں کا ہے، اور اس کو پانے والا سعادت عظمیٰ کو پہنچ جاتا ہے اور خوشحالی دائمی کو پا لیتا ہے جو تمام خوشیوں کا سر چشمہ ہے، اور جو شخص اس سے محروم رہا وہ ہمیشہ کے دوزخ میں پڑا۔ اس فیضان کے روح سے خدا تعالیٰ نے قرآن شریف میں اپنا نام مالک یوم الدین بیان فرمایا ہے۔ دین کے لفظ پر الف لام لانے سے یہ غرض ہے کہ تا یہ معنی ظاہر ہوں کہ جزا سے مراد وہ کامل جزا ہے، جس کی تفصیل فرقان مجید میں مندرج ہے، اور وہ کامل جزا بجز تجلی مالکیت تامہ کے جو حدم بنیان اسباب کو مستلزم ہے ظہور میں نہیں آ سکتی۔ چنانچہ اسی کی طرف دوسری جگہ بھی اشارہ فرما کر کہا ہے، لمن الملک اليوم للہ الواحد القہار، المومن 17۔ یعنی اس دن ربوبیت الہیہ بغیر توسط اسباب عادیہ کے اپنی تجلی آپ دکھائے گی، اور یہی مشہود اور محسوس ہوگا کہ بجز قوت عظمیٰ اور قدرت کاملہ حضرت باری تعالیٰ کے اور سب ہیچ ہیں، تب سارا آرام و سرور اور سب جزا اور پاداش بنظر صاف و صریح خدا ہی کی طرف سے دکھلائی دے گا، اور کوئی پردہ اور حجاب درمیان نہیں رہے گا، اور کسی قسم کے شک کی گنجائش نہیں رہے گی۔ تب جنہوں نے اس کے لیے اپنے تئیں منقطع کر لیا تھا وہ اپنے تئیں ایک کامل سعادت میں دیکھیں گے کہ جو ان کے جسم اور جان اور ظاہر اور باطن پر محیط ہو جائے گی، اور کوئی حصہ وجود ان کے کا ایسا نہیں ہوگا کہ جو اس سعادت عظمیٰ کے پانے سے بے نصیب رہا ہو۔ اور اس جگہ مالک یوم الدین کے لفظ میں یہ بھی اشارہ ہے کہ اس روز راحت یا عذاب اور لذت یا درد جو کچھ بنی آدم کو پہنچے گا اس کا اصل موجب خدا تعالیٰ کی ذات ہوگی، اور مالک امر مجازات کا حقیقی طور پر وہی ہوگا، یعنی اس کا وصل یا فصل سعادت ابدی یا شقاوت ابدی کا موجب ٹھہرے گا۔ اس طرح پر کہ جو لوگ اس کی ذات پر ایمان لائے تھے اور توحید اختیار کی تھی اور اس کی خالص محبت سے اپنے دلوں کو رنگین کر لیا تھا، ان پر انوار رحمت اس ذات کامل کے صاف اور آشکارا طور پر نازل ہوں گے، اور جن کو ایمان اور محبت الہیہ حاصل نہیں ہوئی وہ اس لذت اور راحت سے محروم رہیں گے اور عذاب علیم میں مبتلا ہو جائیں گے۔ یہ فیوز اربعہ ہیں جن کو ہم نے تفصیل وار لکھ دیا ہے۔ اب ظاہر ہے کہ صفت رحمان کو صفت رحیم پر مقدم رکھنا نہایت ضروری اور مقتضائے بلاغت کاملہ ہے، کیونکہ صحیفہ قدرت پر جب نظر ڈالی جائے تو پہلے پہل خدائے تعالیٰ کی عام ربوبیت پر نظر پڑتی ہے، پھر اس کی رحمانیت پر، پھر اس کی رحیمیت پر، پھر اس کے مالک یوم الدین ہونے پر۔ اور کمال بلاغت اسی کا نام ہے کہ جو صحیفہ فطرت میں ترتیب ہو وہی ترتیب صحیفہ الہام میں بھی ملحوظ رہے، کیونکہ کلام میں ترتیب قدرتی کا منقلب کرنا گویا قانون قدرت کو منقلب کرنا ہے، اور نظام طبی کو الٹا دینا ہی کلام بلیغ کے لیے یہ نہایت ضروری ہے کہ نظام کلام کا نظام طبی کے ایسا مطابق ہو کہ گویا اسی کی عکسی تصویر ہو، اور جو امر تبن اور وقوعن مقدم ہو اس کو وزن بھی مقدم رکھا جائے۔ سو آیت موصوفہ میں یہ اعلیٰ درجے کی بلاغت ہے کہ باوجود کمال فصاحت اور خوش بیانی کے واقعی ترتیب کا نقشہ کھینچ کر دکھلا دیا ہے، اور وہی طرز بیان اختیار کی ہے جو کہ ہر یک صاحب نظر کو نظام عالم میں بدیہی طور پر نظر آ رہی ہے۔ کیا یہ نہایت سیدھا راستہ نہیں ہے کہ جس ترتیب سے نومائے الہی صحیفہ فطرت میں واقعہ ہیں اسی ترتیب سے صحیفہ الہام میں بھی واقعہ ہوں؟ سو ایسی عمدہ اور پرحکمت ترتیب پر اعتراض کرنا حقیقت میں انہی اندھوں کا کام ہے جن کی بصیرت اور بصارت دونوں یک بارگی جاتی رہی ہیں۔ چشم بد اندیش کے برکندہ بات عیب نمایت ہنرش در نظر۔